जी अल्हम्दुलिल्लाह वकफा अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिही الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قالوا يا موسى اما ان تلقي واما ان نكون نحن الملقين قالوا القوا فلما القوا سحروا اعين الناس واسترهبوهم وجاءوا بسحر عظيم واوحينا الى موسى ان الق عصاك فاذا هي تلقف ما يفكون فوقع الحق وبطل ما كانوا يعملون سبحان ربك رب العزة عما يصفون سلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم قالوا يا موسى بولے اے موسی یہ کون بولے یہ جادوگر جو فرعون کے جادوگر ہیں ان سب نے موسی علیہ الصلوۃ والسلام کو مخاطب ہو کے کہا یا موسی اے موسی اما ان تلقی و اما ان نكون نحن الملقین یا تو آپ ڈال دیں اپنا عصا ڈال دیں یا ہم ڈالتے ہیں اپنی چھڑیوں کو عصا کو قالوا القوا قال القوا حضرت موسیٰ علیہ الصلوۃ والسلام نے فرمایا کہ آپ ڈالیں فلما القوا سحروا اعین الناس پھر جب انہوں نے ڈالا جادوگروں نے جب اپنے لکڑیاں ڈالی انہوں نے اپنے عصا ڈالے تو انہوں نے باندھ دیا لوگوں کی آنکھوں کو یعنی ان کی آنکھوں کے اوپر ایسا جادو کیا لوگ حیران ہو گئے وَاسْتَرْهَبُوهُمْ اور ان کو ڈرا دیا وَجَاءُوا بِسِحْرٍ عَظِيمٍ اور لائے بڑا جادو یعنی اب وہ جو ان کی لکڑیاں تھیں وہ سانپوں کی طرح چلنے لگیں لوگوں کی نظر میں یہ ہوا تو بڑا جادو تھا اللہ تعالیٰ فرما رہے ہیں کہ بڑا جادو لے کے آئے لوگ حیران ہو گئے وَأَوْحَيْنَا إِلَى مُوسَى پھر اللہ تعالیٰ فرماتے ہیں اور ہم نے حکم بھیجا موسیٰ علیہ السلام کو ہم نے وحی بھیجی موسیٰ علیہ السلام کی طرف ان القی عصاک کہ ڈال دے اپنا عصا فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفَكُونَ سو وہ جب ہی لگا نگلنے جو سانگ انہوں نے بنایا تھا اب یہ مجھے تھوڑا سا سمجھ میں نہیں آیا کہ یہ کیا لکھا ہے پھر حضرت اقدس ثانوی رحمۃ اللہ علیہ کا نیچے ترجمہ مختصر تفسیر انہوں نے کہا کہ جو کھیل انہوں نے بنایا تھا نا یہ جو سارے جو اس کے سانپ بن گئے تھے جادوگروں کے جو عصا جو تھے ان کی لکڑیاں انہوں نے ڈالی تو یہ سارے سام جو بن گئے تھے موسیٰ علیہ الصلوۃ والسلام کا بھی اژدہا بنا وہ سارے ان سانپوں کو نگلنا شروع ہو گیا یعنی جادو پر جادو بڑا جادو پہ اس سے بڑا جادو تو اوحینا الی موسیٰ ان القی عصاک ہم نے موسیٰ علیہ الصلوۃ والسلام پر وحی بھیجی کہ آپ اپنا عصا جو ہے وہ ڈالیں فإذا هی تلقف ما یأفکون اور وہ نگلنے لگا جو کچھ کھیل انہوں نے کھیلا تھا فوقع الحق وبطل پس ظاہر ہو گیا حق اور باطل ما کانوا یعملون اس کے سبب جو کچھ انہوں نے کیا تھا تو اب وَبَطَلَ مَا كَانُوا يَعْمَلُونَ اور باطل ہو گیا جو کچھ انہوں نے کیا تھا تو فَوَقَعَ الْحَقُّ اور سچ ظاہر ہو گیا اور باطل ہو گیا, غلط ہو گیا جو کچھ انہوں نے کیا تھا. تو یہ چار آیتیں ایک ساتھ آئی ہیں کیونکہ یہ پورا واقعہ ہے اس جادو کا, اور یہ جادو جو ہے موسیٰ علیہ الصلوۃ والسلام کا جادو بمقابلہ فرعونی جادوگر, یہ حق اور باطل کی جنگ تھی, یہ بہت بڑا مقابلہ تھا. اس میں موسیٰ علیہ الصلوۃ والسلام کی بقا اور ان کا بھی جیت کے ساتھ ان کی بقا کا معاملہ اور پھر فرعون کی بقا کا بھی معاملہ تھا. تو دونوں جانتے تھے کہ یہ بہت بڑا مقابلہ ہے, جس کا جادو غالب آئے گا اس کا پھر وہ جیت جائے گا اور اسی کو کامیابی ہوگی اور اسی کو لوگوں کے سامنے طاقت نظر آئے گی اسی کی. تو بہت زیادہ اس مقابلے پہ سب کی نگاہیں تھیں اور اللہ نے اس مقابلے میں حضرت موسیٰ علیہ الصلوۃ والسلام کو کامیابی عطا فرمائی. حالانکہ یہ جادوگر ملک کے بہترین جادوگر, ڈھونڈ کے لائے ہوئے جادوگر. موسیٰ علیہ الصلوۃ والسلام نے یہ مقابلہ جو کیا, اب اس جادو کو, اس مقابلے کو تھوڑا سا ایک مرتبہ سمجھ لیا جائے. یہ مقابلہ کیسے ہوا کہ سب سے پہلے فرعون کے جادوگروں نے کہا کہ جی آپ ڈالنا چاہیں گے اپنا عصا یا ہم اپنے عصا ڈالیں. اب کچھ کتابوں میں ہے یہ 12 تھے, کچھ کتابوں میں ہے کہ یہ اس سے بھی زیادہ تھے, کچھ کتابوں میں یہ بھی آیا کہ 100 کے قریب ہی جادوگر تھے. بہرحال جو بھی یہ تھے, جتنے بھی تھے, ان سب نے پہلے موسیٰ علیہ السلام کو آپشن دیا کہ آپ ڈالیں یا ہم ڈالتے ہیں. موسیٰ علیہ السلام نے فرمایا کہ نہیں آپ ڈالیں. انہوں نے اپنے جب عصا ڈالے تو وہ عصا لوگوں کی نظر میں, یہ جادو کا ایسا سحر ایسا تھا کہ وہ عصا لوگوں کو سانپ نظر آنے لگے. تو 12 یہ لوگ تھے, 12 نے اپنے 12 عصا ڈالا تو یہ 12 سانپ نظر آئے تو لوگ تو حیران ہو گئے کہ کیا جادو ہو گیا زبردست, اس کا کون مقابلہ کرے گا. اب موسیٰ علیہ الصلوۃ والسلام بھی ظاہر ہے اس کو دیکھ کے حیران ہو گئے کہ یہ کیسے کیا, مگر اللہ نے یہ معجزہ کروانا تھا اور انبیاء کرام سے اللہ تعالی حق کو ظاہر کرنے کے لیے معجزات کرواتے ہیں. تو اللہ تعالی فرما رہے ہیں کہ ہم نے وہی بھیجی موسیٰ کو کہ اب آپ اپنا عصا ڈالیں. ظاہر موسیٰ علیہ السلام کو یہ فکر تو ہوگی کہ میرا عصا اب کرے گا کیا ان کے ان سانپوں کے سامنے, مگر اللہ جانتے تھے کہ عصا نے کیا کرنا ہے, یہ کیسے یہ معجزہ ظاہر ہوگا. تو وہ سانپ تھے اور موسیٰ علیہ السلام کا جو عصا تھا وہ اشدہا بن گیا اور وہ ان سانپوں کو نگلنا شروع ہو گیا. اللہ اکبر. فَإِذَا هِيَ تَلْقَفُ مَا يَأْفِكُونَ, اور وہ جو تھا وہ کھانے لگا, نگلنے لگا جو کھیل انہوں نے کھیلا تھا. اللہ اکبر. فَوَقَعَ الْحَقُّ, تو حق جو ہے وہ ظاہر ہو گیا. بَطَلَ مَا كَانُوا يَعْمَلُونَ, اور غلط ہو گیا, باطل ہو گیا جو کچھ وہ کر رہے تھے, ان کا جادو باطل ہو گیا اور اللہ نے سچ کو ظاہر کر دیا. اللہ اکبر. تو یہ چار آیتیں ایک ساتھ اسی لیے آئیں کہ اس میں پورا یہ واقعہ درج تھا. حق اور باطل کی جب جنگ ہوتی ہے, اللہ نے پہلے بھی اپنے نیک بندوں کی مدد فرمائی اور آج بھی جو اللہ کی ہو جاتے ہیں, کئی مرتبہ اللہ رب العزت ان کی غیب سے مدد فرماتے ہیں اور ایسی مدد آتی ہے کہ جس کا کوئی مقابلہ نہیں ہوتا, ہر ایک کو حیران کر دینے والی. چنانچہ اس امت کی تاریخ میں بہت سارے ایسے واقعات, ان میں سے ایک واقعہ حضرت عبداللہ دربندی رحمت اللہ علیہ کا بھی ہے. اور حضرت عبداللہ دربندی رحمت اللہ علیہ اس امت کے بڑے ایک بزرگ گزرے ہیں, دربند کے علاقے میں رہتے تھے. تاتاری فتنہ آیا, یہ تاتاریوں نے عزم کر لیا, اتنی طاقت تھی ان کے پاس, انہوں نے عزم کیا کہ مسلمانوں کو تہس نہس کریں گے اور مسلمانوں کی جہاں جہاں حکومت ہے ان کے سارے ملکوں پہ ہم حکومت کریں گے. تو یہ تاتاری جو ہیں یہ چین اور روس والے علاقے سے اس طرف سے یہ بڑھے تھے, اور یہ آئے اور ایک ایک کر کے مسلمان شہروں پہ قبضہ کرتے گئے, اس دہشت کے ساتھ کرتے, ایک ایک دن میں کئی مرتبہ دو دو لاکھ لوگوں کو ذبح کرتے. اللہ اکبر, اتنی ان کی دہشت تھی کہ ایک وقت ایسا آ گیا کہ بس شہر کے باہر جا کے کہتے تھے کہ ہم تاتاری آ گئے ہیں, تم لوگ شہر خالی کر دو. تو شہر کے حکمران, شہر کے لوگ سب شہر خالی کر کے چلے جاتے اور یہ آ کے قبضہ کر لیتے. جب یہ شہر دربند کے پاس پہنچے تو انہوں نے یہی کیا کہ ہم تاتاری آ گئے ہیں, لوگوں پہ ان کی دہشت اتنی تھی کہ یہ سنتے ہی لوگ شہر چھوڑ کے چلے گئے, دوسرے مقامات پر, گاؤں میں, چھوٹی جگہوں پہ چلے گئے اور پورا شہر خالی کر دیا. جو تاتاری شہزادہ تھا اس نے اپنے بندے بھیجے اور کہا کہ جا کے دیکھ کیا شہر میں کوئی ہے تو نہیں, پورا شہر خالی. اللہ اکبر, سوچا جا سکتا ہے کہ بھرا ہوا شہر ہے ہزاروں لاکھوں لوگوں کا اور وہ بالکل سنسان ہو جائے, اگر دہشت اتنی تھی. شہزادے نے اپنے بندے بھیجے, دربند پورا خالی ہو گیا. جب شہزادے کے جو کارندے ہیں آئے اور انہوں نے رپورٹ دی تو انہوں نے کہا کہ جی سر بالکل پورا شہر خالی ہو گیا ہے, صرف ایک مسجد میں ایک بوڑھا آدمی ہے, وہ بیٹھا ہے, وہ جا نہیں رہا ہے. شہزادے نے کہا بھائی کیوں نہیں جا رہا ہے وہ؟ انہوں نے کہا وہ کہتا ہے کہ یہ مسجد جو ہے نا یہ اللہ کا گھر ہے اور اللہ کے گھر کے اندر اللہ کا حکم چلتا ہے, میں تو اللہ کے گھر میں بیٹھا ہوں اس لیے میں شہزادے کی بات نہیں مانوں گا. یہ سننا تھا کہ شہزادے کو غصہ ہے, شہزادے نے کہا اچھا ایسے کہتا ہے, اس بوڑھے کو بیڑیاں ڈال کے اس کے ہاتھوں میں ہتھکڑیاں لگا کے اس کو لے کے ذرا میرے سامنے آؤ نا. تو حضرت عبداللہ دربندی رحمۃ اللہ علیہ کو شہزادے کے لوگوں نے ہاتھوں میں ہتھکڑیاں پہنائیں, پیروں میں بیڑیاں ڈالی اور زنجیروں کے ذریعے سے لا کے اس کو بالکل شہزادے کے سامنے کھڑا کر دیا. شہزادے نے پوچھا کہ بڑے میاں آپ کیوں نہیں چھوڑ کے گئے؟ اس نے کہا اس لیے نہیں چھوڑ کے گیا کہ یہ اللہ کا گھر ہے, مسجد میں بیٹھا ہوں اور مسجد میں اللہ کی حکمرانی ہے, تیری حکمرانی نہیں چلتی. تو شہزادہ جو ہے اس نے کہا کیوں نہیں چلتی؟ یہ جو آپ کو ہتھکڑیاں ڈالی ہوئی ہیں, پیروں میں بیڑیاں ڈالی ہوئی ہیں, زنجیروں میں جکڑا ہوا ہے آپ کو, میری حکمرانی نہ ہوتی تو یہ میں کر لیتا. یہ سارا کچھ بتا رہا ہے کہ حکمرانی میری چل رہی ہے بھائی. ان بزرگوں نے کہا اچھا آپ یہ سمجھتے ہیں کہ یہ زنجیریں جو ہیں اس سے آپ کی حکمرانی چلتی ہے؟ ان بزرگوں نے زور سے ایک نعرہ لگایا اللہ, جیسے کہا اللہ, یہ ہتھکڑیاں بھی نیچے گر گئیں, بیڑیاں بھی ہاتھ سے نیچے گر, زنجیریں ساری نیچے گر گئیں اور یہ بالکل آزاد ہو گئے ان زنجیروں سے. اس کو دیکھ کر اس شہزادے پہ بہت اثر ہوا کہ یہ عام بندہ نہیں ہے, یہ کوئی عام بوڑھا آدمی نہیں ہے, یہ بہت کوئی اللہ کا مقرب ہے اور یہ طاقت رکھتا ہے, اس کے پاس وہ طاقت ہے جو ہمارے پاس نہیں ہے. تو شہزادے نے حضرت عبداللہ دربندی کو بہت عزت کے ساتھ رخصت کیا اور فرمایا کہ اچھا آپ وہیں رہیں جہاں آپ رہنا چاہتے ہیں, ہم آپ کو کچھ نہیں کہتے. حضرت پھر مسجد میں تشریف لے گئے. شہزادے پہ حضرت کا اتنا اثر تھا کہ کچھ دنوں بعد شہزادہ خاموشی سے سیکرٹلی حضرت سے ملنے کے لیے گیا اور اپنی کوئی مسئلہ مشکل جو تھی وہ حضرت سے ڈسکس بھی کی. پھر وقتاً فوقتاً ہی حضرت کے پاس آتا, مختلف چیزوں میں حضرت کو اپنے مسئلے مسائل بتاتا بھی, ان کے لیے دعا بھی کرواتا اور اللہ تعالیٰ کئی مرتبہ اس کے لیے آسانی کر دیتے, حتیٰ کہ ایک وقت آیا کہ یہ شہزادہ مسلمان ہو گیا. مسلمان ہونے کے کچھ عرصے بعد اس نے حضرت سے کہا کہ میں نے دنیا میں کسی کو نہیں بتایا کہ میں مسلمان ہو گیا, اگر بتاؤں گا تو میرا والد تو جو ہے وہ میرا سر قلم کر دے گا, وہ تو مسلمانوں کو تہس نہس کرنے کے لیے آیا ہے. جو بادشاہ ہے میرا والد, اس نے یہ بات کو ہضم نہیں کرنی ہے. حضرت نے فرمایا کہ دیکھ مجھے یہ نظر آ رہا ہے کہ ایک دن آئے گا کہ تو بادشاہ ہوگا जब वो दिन आए तो तू अपने इस्लाम का ऐलान करना, उस दिन कोई तुझे कुछ कहने वाला नहीं होगा। और अल्लाह की शान, उस बादशाह का इंतकाल हुआ, फिर उसके बेटों में इस शहजादे की बारी आ गई कि ये बादशाह बन गया। जिस दिन ये बादशाह बना तो उसको याद आया कि हजरत ने कुछ साल पहले ये बात कही थी कि मैं बादशाह बनूंगा, तो उसने अपने इस्लाम का इजहार किया और लोगों से भी कहा कि तुम इस अच्छे मजहब को कबूल कर लो। सारी रियाया भी मुसलमान हो गई। और इस हक और बातिल की जंग में जहां मुसलमान जो थे, जी मेरी आवाज आ रही है, जी आवाज आ रही है? जी इस हक और बातिल की जंग में अल्लाह ताला ने मुसलमानों को फतह से हमकनार किया। तो तीन बातें इस आज की आयत से मुतालिक, एक तो ये कि जो हक और बातिल की जंग मूसा अलैहिस्सलाम में अल्लाह को अल्लाह ने फतह दी, इससे पहले भी अल्लाह ताला ने अपने नेक बंदों को ये फतह दी है। और दूसरी बात कि ये जो फतह होती है जो अल्लाह ताला अपने नेक बंदों को देते हैं, कई मरतबा वसाइल नहीं होते, इसके बावजूद अल्लाह ये फतह देते हैं। जैसे मूसा अलैहिस्सलाम को अल्लाह ताला ने मौजज़ा दिया, अल्लाह ने अपने प्यारे नबी को भी ये मौजज़ा दिया। कभी कभी अल्लाह के फरिश्ते उतर आते हैं हक की मदद करने के लिए। चनाचे जंग बदर में यही हाल था, मुसलमान 313 और ये 313 निहत्ते थे, घोड़े टोटल 2, खच्चर चंद थे और चंद ऊंट थे, तलवारें भी चंद थी, 5-8 तलवारें। अब ये 313 क्या लड़ेंगे उस फौज के सामने जो 1000 का दस्ता है, सबके पास घोड़े हैं, सबके पास तलवारें हैं, सबके पास अपने आप का दिफा करने के लिए भी प्लेटें हैं, और सारे जंग जू कुरैश के। तो आम जंगों में तो ये जो 313 है उनको अपनी मौत बिल्कुल नजर आ रही होगी, मगर अल्लाह ने हक का साथ देना था। इन 313 में से 14 शहीद हुए और बदर के मुकाम पे वो शुहदा की इनके नाम भी लिखे हुए हैं, आज भी कोई जाए तो वहां देख सकता है। और इनको इतनी शिकस्त हुई और इतने सारे यरगमाल बनाए गए और इतने सारे भाग गए, मुसलमानों को अल्लाह ने वो कामयाबी दी। अल्लाह अकबर, इंसान सोच नहीं सकता कि हक और बातिल की जंग में यूं अल्लाह की मदद आएगी। और अल्लाह के फरिश्ते नाजिल हुए, कुरान में अल्लाह ने फरमाया कि हमने फरिश्ते नाजिल किए। हजरत अब्बास फरमाते हैं वो उस वक्त काफिरों की तरफ से लड़ रहे थे, फिर आप मुसलमान हुए, नबी अलैहिस्सलाम के चचा थे। फरमाते हैं कि तुम्हारे हर हर बंदे के साथ मुझे 2 बड़े बड़े जंगजू नजर आते थे, तो हम उस बंदे को हाथ लगाने से डर जाते थे कि इसके करीब ना, उसके साथ तो 2 बड़े हैं। और ये वो फरिश्ते थे जो नाजिल हुए थे, जिन्होंने हिफाजत की, वरना ये अकल में आ ही नहीं सकता कि ये कैसी जंग है जिसमें 313 निहत्ते हैं और वहां 1000 घोड़ों और तलवारों के साथ आ रहे हैं और ये 313 जो है वो गालिब आ जाते हैं। तो जब हक की मदद करनी होती है तो कभी कभी अल्लाह की तरफ से फरिश्ते भी नाजिल होते हैं। तीसरी बात इस मुबारक आयत से, जो इस मुबारक आयत का हासिल वसूल हमारे लिए जो असल सबक है वो ये है कि अगर कोई शख्स, कोई भी अल्लाह का बंदा, उसके लिए हालात मुवाफिक नहीं है, फितने का दौर है, हर बंदा उसको इसी तरफ ले जा रहा है कि नहीं तो अल्लाह का हुक्म छोड़ दे, मगर वो फिर भी अल्लाह के हुक्म पे खड़ा रहता है, उसे लगता ही है कि उसके पास कुव्वत कम है, बातिल की कुव्वत ज्यादा है, तो समझ ले कि वो अजर इतना ले रहा है कि शायद किसी इबादत में इतना अजर होगा। हदीस पाक में आता है कि नबी अलैहिस्सलाम ने फरमाया कि मन तमस्सक बि सुन्नती, जिसने मेरी सुन्नत को पकड़ के रखा, इंद फसाद उम्मत, उस वक्त जब कि उम्मत में फसाद था, लोग सुन्नतों पर अमल करने वाले का मजाक उड़ाते थे, लोग सुन्नत पर अमल करने वाले को रोक देते हैं, मगर ये सुन्नत को पकड़ के उसने रखा, फलहु अजरुन मिअत शहीद, उसको 100 शहीदों का अजर मिलेगा। अल्लाह, तो जब हालात मुवाफिक नहीं होते और उसमें इंसान दीन पे खड़ा हो जाता है, फिक्र नहीं करता कि कोई क्या सोच रहा है मेरे बारे में, मैंने वही करना है जो अल्लाह और उसके रसूल का हुक्म है, फिर उसको अजर भी थोड़ा नहीं मिलता। अल्लाह और अल्लाह के प्यारे महबूब फरमा रहे 100 शहीदों का अजर। यहाँ लोग जो हैं नेक लोग शहीद शहादत की मौत मांगते कि मैं एक शहीद बन जाऊं, और जो ऐसे हालात में सुन्नत पर खड़ा हो गया, नेकी पे खड़ा हो गया, जब लोग नेकी नहीं कर रहे, तो अल्लाह रब्बुल इज्जत 100 शहीदों का अजर देते हैं। अल्लाह अकबर। नबी अलैहिस्सलातु वस्सलाम के एक सहाबी रूम पहुंचे रूम के बादशाह से मुलाकात के लिए। हजरत उमर रज़ियल्लाहु अन्हु का दौर था, हजरत उमर ने उनको भेजा था। जब रूम से बादशाह से मुलाकात हुई तो रूम का बादशाह का पूरा जो मिनिस्टर्स थे, वज़रा थे, उनके साथ बैठे दस्तरखान पे, सामने ये सहाबी बैठे और दूसरी तरफ वो बैठे। खाना लगा, इन्होंने खाना खाया तो खाने का जो लुकमा था वो नीचे गिर गया। तो नीचे जो लुकमा गिर जाता है दस्तरखान पे, नबी अलैहिस्सलातु वस्सलाम की मुबारक सुन्नत थी कि आप उसको उठाकर खा लेते थे, तो ये जो सहाबी थे इन्होंने भी ये खा लिया लुकमा उठा के। इनके बराबर में जो साथी थे उन्होंने कहा कि हजरत यहाँ ऐसा ना करें, ये जो रूमी लोग हैं ना बादशाह, और ये जो रूमी इलीट है, ये इसको इतना अच्छी चीज पसंद नहीं, इस चीज को पसंद नहीं करती है, तो ये ना करते तो बेहतर था। तो हजरत ने जो सहाबी थे उन्होंने बड़ा तारीखी जवाब दिया, अत्रकु सुन्नत हबीबी लहा उलाइल हुमका, मैं अपने प्यारे हबीब की सुन्नत को छोड़ दूं इन अहमकों की वजह से। अल्लाह, ये वो लोग थे जो 100 शहीदों का अजर एक एक अमल में ले जाते थे। चुनाचे एक छोटा सा वाकया, हमारे करीबी आलिम, बड़े आलिम है, उन्होंने ये वाकया सुनाया। एक वकील साहब थे और उन्होंने किसी अल्लाह वाले की मजलिस में आना जाना शुरू कर दिया, नेकी आ गई, तकवा आ गया, सुन्नत जिंदगी में आ गई, ये भी इरादा कर लिया कि वकीलों का जो पेशा है इसमें झूठ बोलना पड़ता है, कुछ झूठे केसेस आते हैं, लोग पैसे देते हैं कि जी मुझे बचा लो सजा से तो मैं इतने इतने पैसे दे दूंगा, और वो कला कई मरतबा ये काम कर लेते हैं, तो ये मशहूर है कि जी वो कला को कई मरतबा ना चाहते हुए भी झूठ बोलना पड़ता है। इन्होंने इरादा कर लिया कि कोई झूठा केस नहीं लूंगा, जैसे इरादा किया झूठा केस नहीं लूंगा, लोगों के केस आने ही बंद हो गए कि भाई ये हमारे लिए गलत काम तो करके देगा नहीं। जबरदस्त किस्म की माशी बदहाली आ गई, घर में खाने पीने को कुछ नहीं रहा, इतने अच्छे खाते पीते लोग थे और खुद भी परेशान, फिर बीवी बच्चे भी परेशान, और ये परेशानी बर्दाश्त करना बड़ा मुश्किल। मगर जो हक पे होता है अल्लाह ताला ने उसका साथ देना होता है। उन दिनों में हुकूमत ने फैसला किया कि कुछ जजेस बढ़ाने हैं और नए जजेस वो रखने हैं जिनकी रेप्यूटेशन बहुत अच्छी हो, और वो वकला में से ढूंढने हैं। जब ये ढूंढा गया कि कौन से ऐसे वकला हैं जिनकी रेपुटेशन बहुत अच्छी है, तो ये गो के काम तो इनको इतना ज्यादा मिलता नहीं था, मगर नाम इनका जरूर आ गया, कि जी कोई झूठा केस लेते ही नहीं है। उस वक्त की हुकूमत ने उनको कोर्ट का, हाई कोर्ट का जज बना दिया। अल्लाह ताला ने माशी बदहाली को माशी खुशहाली की उस जगह पे पहुंचा दिया जहां ये सोच भी नहीं सकते थे। तो जब इंसान हक का साथ देता है, अल्लाह की मदद जरूर आती है। अल्लाह ताला हमें भी नेकी पर जमा रहने की, खड़ा रहने की तौफीक अता फरमाए। मूसा अलैहिस्सलाम के इस वाक्य में हमारे लिए बहुत बड़ा सबक है। ये तीन अहम पॉइंट्स आपके सामने आज की क्लास में रखे हैं। अल्लाह ताला हमें इन सब पे गौर करने की तौफीक अता फरमाए। यहाँ आके आज की क्लास मुकम्मल होती है। जैसे एक मरतबा फिर तर्जमा करता है, أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قالوا يا موسى بولے اے موسی اما ان تلقيا واما ان نكون نحن الملقين اگر یا تو تو ڈال دے یا ہم ڈالتے ہیں قال القوا موسی علیہ السلام نے فرمایا کہ ڈال دو تم پھر فلما القوا السحر اعين الناس پھر جب انہوں نے ڈالا باندھ دیا لوگوں کی آنکھوں کو واسترهبوهم اور ان کو ڈرایا وَجَاءُ بِسِحْرٍ عَظِيمٍ اور لائے بڑا جادو وَأَوْحَيْنَا إِلَى مُوسَى اور ہم نے وہی بھیجی موسیٰ علیہ السلام کو اَنْ أَلْقِ عَصَاكَ کہ ڈال دے اپنا عصا فَإِذَا هِيَ تَلْقَفَ اور جیسے انہوں نے عصا ڈالا تو اس نے نکل لیا مَا يَأْفِكُونَ جو کچھ سانگ انہوں نے بنایا تھا فَوَقَعَ الْحَقُّ پھر ظاہر ہو گیا حق فبطل ما كانوا يعملون اور باطل ہو گیا جو کچھ انہوں نے کیا تھا۔ یہاں آ کے آج کی کلاس مکمل ہوتی ہے۔ طالبات تھوڑی دیر کے لیے مراقبہ کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ کی یاد میں ڈوب جائیں۔ تھوڑی دیر کے لیے اپنے دلوں میں اللہ کو یاد کر لیں، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں۔ ہر دم اللہ اللہ کر، ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، جیے تو اس کا ہو کر جی، مرے تو اس کا ہو کر مر، ہر دم اللہ اللہ کر، نور سے اپنا سینہ بھر، تیرے قدم ہو اس کی راہ، تیرے قدم ہو اس کی راہ، تیرا دل ہو اس کا گھر، ہر دم اللہ اللہ کر، نور سے اپنا
सीनों ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। दुआ कर लीजिए। सुभान रब्बी अला अलहाब, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا ورزقا واسعا وشفاء من كل داء، وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.